ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم وقال تعالى وما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا الآية وقال رسول الله صلى الله تعالى عليه وسلم من أحيا سنتي فقد أحبني ومن أحبني كان معي في الجنة وقال رسول الله صلى الله تعالى عليه وسلم من تمسك بسنتي عند فساد أمتي فله أجر 100 شهيد أو كما قال رسول الله صلى الله تعالى عليه وسلم صدق الله العظيم وصدق رسوله النبي الكريم آگے آ جائیں نا بیٹا یہ جو ایکو ہے نا اس کو بالکل ختم کر دیں آپ لوگ آگے آگے ہو جائیں انسان جب دنیا میں کوئی کام کرتا ہے یعنی ہم لوگ صبح شام کوئی کام کرتے ہیں تو دو وجہ سے کرتے ہیں یا تو وہ ہماری ضرورت ہے یا وہ ہماری عادت ہے بیٹھے چھپے نہیں انسان دو کام جو کرتا ہے یا تو ضرورت کی وجہ سے کرتا ہے یا عادت کی وجہ سے ضرورت کیا چیز ہے مثلا کھانا یہ ہماری ضرورت ہے مثلا استنجا کرنا یہ ہماری ضرورت ہے ضرورت کی تعریف یہ ہے کہ ایسا کام کہ جس کے کرنے یا نہ کرنے سے ضرر ہو یعنی نقصان ہو کھانا نہیں کھائے گا نقصان ہوگا تو انسان کسی کام کو یا تو ضرورتن کرتا ہے یا عادتن عادت کیا ہے عادت یہ ہے کہ مثلا انسان جوتے پہننا اور اتارنا ہے تو اس کی عادت ہے کہ الٹے پاؤں سے پہلے اتارے یا پانی پیے تو الٹے ہاتھ سے پانی پیے کھانا کھائے تو الٹے ہاتھ سے کھانا کھائے تو اس کو کہتے ہیں عادت ہونا تو انسان جو کام کرتا ہے دو وجہ سے یا تو ضرورتن یا عادتن جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم کی برکت ہے اگر ہم سنت پر عمل کریں اگر ہم سنت پر عمل کریں تو ہماری ضرورت ہماری عبادت دونوں عبادت بن جائے ہماری ضرورت اور ہماری عادت یہ دونوں عبادت بن جائیں گی جیسے کھانا ہماری ضرورت ہے दस्तरखान बिछाया, बिस्मिल्लाह पढ़ी, सीधे हाथ से खाना खाया, लुकमा गिर गया उसे उठाकर खा लिया, बर्तन को साफ कर लिया, आखिर में कहा अल्हम्दुलिल्लाह, फिर दस्तरखान को उठा लिया। अब ये हमारा काम है ना, हमारी जरूरत है, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जाते बाबरकत का असर है और बरकत है कि अब ये खाना खाना भी इबादत बन गया। इस्तिंजा करना ये हमारी जरूरत है, लेकिन इस्तिंजा के लिए जाने लगा तो जाने से पहले उसने दुआ पढ़ी, बिस्मिल्लाही अल्लाहुम्मा इन्नी अऊजु बिका मिनल खुब्सी वल खबाइस। इसको खुब्सी भी पढ़ सकते हैं और खुबूसी भी पढ़ सकते हैं, यानी जजम पढ़ना भी जायज है और पेश पढ़ना भी जायज है। बिस्मिल्लाही अल्लाहुम्मा इन्नी अऊजु बिका मिनल खुब्सी वल खबाइस। बैतुल खला जाने से पहले यह दुआ पढ़ ली और दो वक्त में नंगे सर कोई काम करना खिलाफ सुन्नत है। एक तो बैतुल खला नंगे सर ना जाए और दूसरा खाना नंगे सर न खाना चाहिए। मेरे पीरो मुर्शिद और मेरे शेख हजरत वाला हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब नवरल्लाहु मरकदहु हजरत एक वाकया सुनाते थे कि एक शायर था, वो गंजा था, तो एक नवाब के साथ खाना खा रहा था और झुककर खाना खा रहा था, सर झुकाकर, तो नवाब उसकी खोपड़ी चमक रही थी, तो नवाब साहब को शरारत सूझी, नवाब साहब ने क्या किया कि चुपके से सर पर चपत मार दी, थप्पड़ लगा दिया, तो वो बिल्कुल सर नहीं उठाया, सर झुकाए झुके हुए सर से उसने कहा अल्लाह बख्शे अब्बा मरहूम को, फरमाया करते थे कि बेटा नंगे सर खाना मत खाया करो वरना शैतान चपत मारता है। तो नवाब साहब को बहुत गुस्सा आया, उसी वक्त निकलवा दिया, लेकिन देखो कितनी बहादुरी की बात, तो नंगे सर खाना खाना भी खिलाफ सुन्नत है। और इसी तरह बैतुल खला भी नंगे सर नहीं जाना चाहिए, बल्कि सर को ढांक के जाना चाहिए। बल्कि मोमिन की तो शान ये है, फुकाह का मसला है कि पहले जो काजी हजरात होते थे, फुकाह जो होते थे, ऐसा आदमी जो नंगे सर बाजार में घूमता था उसकी शहादत भी कबूल नहीं करते थे। इसलिए मुसलमान और नंगे सर हो, ये टोपी जो है ये सुन्नत मुअक्कदा है, टोपी का ओढ़ना, टोपी पहनी नहीं जाती बल्कि टोपी ओढ़ी जाती है। तो नंगे सर ना रहे, और फिर नमाज हो और नमाज में नंगे सर हो, लेकिन एक बात है, ये टोपी लिबास का हिस्सा है, ऐसा नहीं है कि मस्जिद में रखी हुई है या कहीं रखी है, वहां आए और टोपी उठा के रख ली, ऐसा नहीं, ये तो लिबास के साथ होनी चाहिए मुसलमान के, ये तो हर वक्त पता चले कि कैसा कौन शख्स जा रहा है। तो बैतुल खला जाने से पहले दुआ पढ़ी, बिस्मिल्लाही अल्लाहुम्मा इन्नी अऊजु बिका मिनल खुब्सी वल खबाइस, और नंगे सर ना जाए। अब दाखिल होते हुए उल्टा पांव पहले रखे, क्योंकि बैतुल खला वो नापाक जगह है, वहां पर उल्टा पांव रखना चाहिए। मस्जिद अल्लाह ताला का घर है, वहां जब दाखिल हो तो सीधा पांव रखना चाहिए। और इसी तरह से जिस कमरे के अंदर हमारे वालिद हो, हमारे उस्ताद हो, हमारा पीर और मुर्शिद हो, तो उस कमरे में भी जब दाखिल हो तो सीधे पांव से दाखिल होना चाहिए, इतना अदब है ये। तो अब बैतुल खला में दाखिल हुआ, दुआ पहले पढ़ ली, अब उल्टा पांव रखकर दाखिल हुआ, और उसके बाद वहां पर बैतुल खला में ऐसे कपड़े नहीं उतार देने चाहिए, बल्कि वहां भी शर्म और हया का ख्याल करना चाहिए, और इसी तरीके से इस्तिंजा के छींटों से बचने का एहतमाम होना चाहिए, क्योंकि रिवायतों के अंदर आता है कि कितने ही आजाब, कब्र का जो आजाब है वो इस्तिंजा के छींटों से न बचने की वजह से दिया जाता है। इसलिए इसे भी एहतमाम करें, और बाएं हाथ से इस्तिंजा करना ये भी सुन्नत है कि इस्तिंजा करें बाएं हाथ से। और उसके बाद जब बाहर निकले, अब दाखिल होते हुए खब्बे पांव से गए थे, और दाखिल अब बाहर निकलना है तो कौन सा पांव निकालेंगे, सज्जा पांव, समझ में आ गया ना, अब खब्बे सज्जे से सही समझ में आएगा। तो बाहर निकले हुए निकलते हुए दाया पांव यानी सज्जा पांव बाहर निकाले तो सज्जन बन जाएगा। और उसके बाद अब दुआ पढ़े गुफराना का कि बख्श दीजिए। मेरे पीर और मुर्शिद रहमतुल्लाह अलैह फरमाते हैं कि सवाल यह पैदा होता है कि हमने बैतुल खला में अंदर गए कौन सा गुनाह क्या कि हमें बाहर आकर सिखाया जा रहा है गुफरान का कि मगफरत फरमा दीजिए। तो मुल्ला अली कारी मुहद्दिस अजीम गुजरे हैं जिन्होंने मिशकात शरीफ की शरह लिखी है उसका नाम है मिरकात। वो फरमाते हैं असल में बात यह है बैतुल खला में अल्लाह का नाम लेना मना है। सही है ना। इसी तरह बैतुल खला में बात भी नहीं करनी चाहिए। बैतुल खला में बात भी नहीं करनी चाहिए क्योंकि बाज मरता होता है कि पूछा हाँ भाई कितने धागे लगाए थे वो अंदर से जवाब दे रहे इतने लगाए थे। तो बैतुल खला वाले आदमी को कहना भी कुछ नहीं चाहिए। हाँ जरूरत की कोई बात हो और जरूरत की तारीफ याद रखे क्या है कि जिसके न करने से कोई जरर हो। बहुत कोई जरूरी बात जैसे पानी खत्म हो गया बाज मरता ऐसा होता पानी खत्म हो गया तब वो आवाज लगाए लेकिन बैतुल खला वाले आदमी को छेड़ना नहीं चाहिए और उसको भी बात नहीं करनी चाहिए। अब सवाल यह पैदा होता है कि अल्लाह का नाम लेना तो वहां मना था बात करने की इजाजत नहीं। फिर हमने अपनी जरूरत का एक काम किया जिसमें कोई गुनाह तो नहीं किया लेकिन क्यों सिखाया। तो अजीब देखो आशिकों की बात कितनी प्यारी होती है। फरमाते हैं असल में वजह यह है कि अल्लाह का नाम लेना तो मना था लेकिन आशिक उसको अल्लाह ताला के नाम के बगैर मजा नहीं है। लगा इसलिए इतनी देर जो अल्लाह ताला का नाम न ले सका रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद शरीफ न पढ़ सका इस बात पर भी वो अल्लाह ताला से मगफरत मांग रहे। इसलिए बाहर निकले अब क्या कहा गुफराना का। ठीक है ना जनाब समझ में आ गया ना। अब ये सुन्नतें हैं सुन्नतें सीखने की जरूरत है। मेरे प्यारे मुर्शिद और मेरे शेख शेखुल अरब वल अजम मारिफ बिल्लाह हजरत अकदस मौलाना शाह हकीम मोहम्मद अख्तर साहब नवर अल्लाह मरकदहू हजरत का कितना प्यारा शेर है। नक्शे कदम नबी के हैं सल्लल्लाहु अलैहि वसल्लम नक्शे कदम नबी के हैं जन्नत के रास्ते नक्शे कदम नबी के हैं जन्नत के रास्ते अल्लाह जल्ला जलालहू अल्लाह से मिलाते हैं सुन्नत के रास्ते के बंदा मोमिन जितना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल करेगा उतना अल्लाह ताला के करीब होता चला जाएगा। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दरवाजे को छोड़कर कोई लाख कितनी इबादत कर डाले लेकिन ये शख्स अल्लाह ताला तक नहीं पहुंच सकता। इसलिए सुन्नतों पर अमल करें। और आदत क्या है अब हम लोग लिबास की सुन्नत है। अब लिबास की सुन्नत ये है कि जब लिबास पहनना हो तो पहनते वक्त जो है दाएं हाथ में पहने शलवार है तो दाएं और जूता है उसी तरह दाएं यानी सज्जे पासे पहले हो। और जब उतारना हो तो उतारने की सुन्नत क्या है उतारने की सुन्नत यह कि पहले बाएं तरफ से उतारे। अब यह आदत है ना। बस हमने पहले जरूरतों का जिक्र किया जैसे बैतुल खला और खाना यह जरूरत है जरूरत को भी इबादत बना दिया। इसी तरह अपनी आदत को दुरुस्त कर ले कि जूता उतारता है तो पहले उल्टे पांव से उतारता है नहीं पहले सीधे पांव से उतारता है नहीं जब उतारे तो उल्टे पांव से पहले उतारे और जब जूता पहने तो सीधे पांव में पहले पहने तो हमारा जूता पहनना भी इबादत बन जाएगा। सुभान अल्लाह। जूता पहनना हमारी जरूरत चप्पल पहनना हमारी जरूरत कुर्ता शलवार लिबास पहनना हमारी जरूरत लेकिन ये जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बरकतें हैं कि आपकी बरकत से हमारा जरूरत भी हमारी आदत भी इबादत बन जाएगी। मजमून समझ में आ रहा है मुश्किल तो नहीं है ताने बाने से तो आसान है ना। जो मैंने कुरान पाक की आयतें और अहादीस मुबारका पढ़ी थी एक हदीस शरीफ में जो एक हदीस शरीफ पढ़ी वो क्या कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद गिरामी है अहया सुन्नती जिसने मेरी एक सुन्नत को जिंदा किया फकत अहब्बनी उसने मुझसे मोहब्बत की। मोहब्बत का मियार आपने क्या फरमाया आपने फरमाया मोहब्बत का मियार है कि तुम मेरी सुन्नत पर अमल करो और जिसने मुझसे मोहब्बत की वो जन्नत में मेरे साथ हुआ कान माइया फिल जन्ना। देखो ये उंगलियां जो है ना जिस तरह साथ है ना वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ इस तरह जन्नत में होगा। अब आप बताइए कि नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत का यह हाल है और हमारे चेहरे पर दाढ़ी ना हो क्यों जनाब میرے پیارے مرشد اور شیخ رحمت اللہ علیہ کا شعر ہے کہ جس کے چہرے پہ نہ ہو آہ نبی کی سنت، جس کے چہرے پہ نہ ہو آہ نبی کی سنت، کیسے معلوم ہو مومن کا مسلمان ہونا؟ کیسے پتہ چلے گا؟ ہمارے چہرے سے پتہ چلے گا کہ معشوق رسول ہے؟ کیوں جناب؟ دادا چہرے کو بھی بتائے پتہ چلے، عشق کا ویزا تو چہرے پہ بھی ہونا چاہیے. اور پھر دوسری، رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ من طول شاربہ لم ینل شفاعتی، جو بڑی بڑی مونچھیں رکھے گا میری شفاعت اس کو نہیں ملے گی. اب آپ بتائیے ہمارے پاس اعمال کیا ہے؟ کچھ بھی نہیں ہے. ہم عمل کے ذریعے جنت میں جا سکتے ہیں؟ بلکہ ہمارا داخلہ تو ہمیں کیا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم کی شفاعت، یہی ہماری امیدیں ہیں. اس کے بعد کیا ہے؟ اس کے علاوہ کچھ بھی نہیں ہے. آپ کی شفاعت، آپ کا نظر فرمانا، یہی ہمارے کام آئے گا. لیکن بڑی مونچھ رکھنے والے کو آپ کیا فرما رہے ہیں کہ جو بڑی مونچھیں رکھے گا میری شفاعت اس کو نہیں ملے گی. نمبر ایک، ولم یرد علی حوضی، اس کو میرے حوضِ کوثر پر نہیں آنے دیا جائے گا. اور ویوبعث علیہ منکر و نکیرا بغضب، اس کے بعد جب منکر نکیر جو آئیں گے، جو سوال پوچھتے ہیں کہ من ربک ما دینک من ھذا الرجل، یہ جو تین سوال قبر کے اندر کیے جاتے ہیں، وہ غصے کی حالت میں آئیں گے. اور دس تو غصے میں کہے نا وہ، اور اس کو دردناک عذاب ہوگا. اب آپ بتائیے، اور کہ نبی صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ جو بڑی مونچھیں کیا ہے؟ یہ دیکھیے، یہ اوپر کا جو ہونٹ ہے نا، شفت علیا، اوپر والا ہونٹ، اس ہونٹ کے یہ جو کنارا ہے، اس کنارے تک جو مونچھ آئی، اس کو بڑی مونچھ کہا جاتا ہے. شفت علیا کا طرف آخر اس کو کہتے ہیں فقہی زبان میں، شفت علیا کا طرف آخر، اس کنارے پر جو مونچھ آ گئی، اس مونچھ کو بڑی مونچھ کہتے ہیں. اب ہمارے ہاں کیا کہا جاتا ہے؟ او جی مچھ نہیں تے کچھ نہیں، ہے نا؟ ہمارے تو یہ جملہ کہتے ہیں نا، او جی مچھ نہیں تے کچھ نہیں. اور اسی جی جٹ ہونے ہاں، اسی چودھری ہونے ہاں، اسی گجر ہونے ہاں. یہ جٹ اور چودھری گجر جو ہے نا، جب فرشتہ قبر میں آئے گا نا، وہ جب ٹینٹ میں دبائے گا نا ایسے، تو سارا گجر چودھری جٹ وٹ سب نکل جائے گا،
وٹ نکل جائے،
پھر کچھ بھی نہیں بچے گا اس کا. صحیح کہا، میں پردیسی ہی ہوں. تو ایک بات ہے، ہمارے آقا صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں گانا بجانا مٹانے کے لیے آیا ہوں. ایسا ہی ہے نا، یہ بات سنی ہے کہ میں گانا بجانا مٹانے کے لیے آیا ہوں. اب کتنی عجیب بات ہے کہ ہماری مسجدوں میں گانے بجتے ہیں. اب آپ بتائیں، مسجد گانے کی جگہ، لیکن ہماری مسجد میں گانے بجتے نہیں بجتے، بتاؤ بھائی، سچ ہے کہ نہیں ہے؟ میں جھوٹ بول رہا ہوں کیا؟ وہ کیسے؟ انہیں موبائلوں کے ذریعے سے. ان موبائلوں میں جو گھنٹیاں ہیں، یا تو گانے کی گھنٹیاں ہیں یا میوزک ہے. اب آپ بتائیے، ہم عبادت کرنے کے لیے مسجد میں جا رہے ہیں اور ہماری مسجدوں کا یہ حال ہے. بلکہ مسلمان کو تو یہ ہونا چاہیے، عام حالت میں بھی اس کے موبائل کی گھنٹی سادہ ہونی چاہیے، ٹوٹا ٹوٹا قسم کی نہ ہو. تو میرے پیارے دوستوں، میں عرض کر رہا تھا کہ ہم کہتے ہیں کہ مچھ نہیں تے کچھ نہیں. ایک صاحب کو میرے شیخ رحمت اللہ علیہ نے فرمایا تھا اپنی زندگی میں، کیا فرمایا تھا کہ دیکھو یہ مونچھے سنت کے مطابق صاف کر لو. ایک اس میں اب دو مونچھوں کے دو درجے ہیں، ایک درجہ تو یہ کہ یہ کنارا کھول دے، یعنی مونچھے تو رکھتا ہے لیکن کنارا کھول دیا، ٹھیک ہے، جائز ہے. دوسرا درجہ یہ کہ مونچھے بالکل باریک کر دے. یہ سنت طریقہ ہے کہ مونچھوں کو باریک کر دے، یعنی مونچھے بالکل برابر کر دے. یہ سنت طریقہ ہے، افضل طریقہ ہے. تو ایک صاحب سے میرے شیخ نے فرمایا کہ بھائی تم اپنی مونچھے کو برابر کرو. تو انہوں نے کہا جی حضرت جی کی دس دیو تسی، مچھ نہیں تے کچھ نہیں. تو میرے پیر و مرشد رحمت اللہ نے فرمایا، یاد رکھو یہ جو تم کہتے پھرتے ہو کہ مچھ نہیں تو کچھ نہیں، یہ غلط ہے، بلکہ حقیقت بات یہ ہے کہ سنت نہیں تو کچھ نہیں. کیا پیارا جملہ! اللہ والوں کی باتیں کیا ہیں، ان اہل اللہ کی باتیں دیکھو کہ سنت نہیں تو کچھ نہیں. اور آج ہم کہتے ہیں جی مچھ نہیں تے کچھ نہیں، کیا کام آئیں گی یہ چیزیں میرے دوستوں؟ تو جس نے اب ایسے وقت میں، نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، ایسے وقت میں جو میری سنت کو زندہ کرے گا وہ جنت میں میرے ساتھ ہوگا. اب بعض لوگ کہتے ہیں او جی مچھ تے مردیاں دی جا مچھا ہوندیاں. بھائی مردانگی کا مچھوں سے کوئی تعلق ہے؟ سچ سچ بتاؤ، مچھوں سے تعلق؟ مچھ کیا ہے؟ अब बड़ी बड़ी मूछें रख के जो पहलवान बन के आ गए और हैं बिल्कुल फारिग, तो क्या फायदा होगा? हजार नबी सल्लल्लाहु अलैहि वसल्लम का तरीका, सहाबा का तरीका, औलिया अल्लाह का तरीका, उलमा फुकाह मुहद्दिसीन नेक लोगों का तरीका है कि मूछों को साफ किया जाए। अब रही बात, कोई कहे कोई मजाक उड़ाए, वो मजाक उड़ाए कि तुमने दाढ़ी रख ली, तुमने मूछें साफ कर दी, अरे तुम तो ऐसे हो गए वो हो गए, मजाक उड़ाए। तब उसको एक शेर पढ़ के सुनाए जो मेरे शेख रहमतुल्लाह अलैह सुनाते थे, ऐ देखने वालों मुझे हंस के ना देखो, ऐ देखने वालों मुझे हंस के ना देखो, तुमको भी मोहब्बत कहीं मुस्सा ना बना दे। और ये भी शेर पढ़ दे, मेरे हाल पर तबसरा करने वालों, मेरे कहे ना अरे देखो ये तो पागल हो गया, ये हो गया, अरे उसको क्या हो गया, मुल्ला के चक्कर में पीरों के चक्कर में आ गया, तो यही कहे मेरे हाल पर तबसरा करने वालों तुम्हें भी इश्क ये दिन दिखाए। कौन सा इश्क, किसका इश्क? इश्क रसूल सल्लल्लाहु तआला वसल्लम, अल्लाह करे ऐसा हो जाए। तो और एक बात दूसरी जगह फरमाया कि जो मेरी एक सुन्नत को जिंदा करेगा उसको 100 शहीद, जबकि लोग सुन्नतों का मजाक उड़ा रहे हैं। अब आप बताइए जो मूछे साफ करता है लोग उसका मजाक उड़ाते कि नहीं उड़ाते? लेकिन इस वक्त में अगर एक सुन्नत को जिंदा करेगा उसको 100 शहीद का सवाब मिलेगा। और यहूदी ये दावा करते थे कि हम अल्लाह ताला से मोहब्बत करते, तो अल्लाह ताला ने फरमाया, क्या फरमाया? कुल ए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप इनसे फरमा दीजिए, इन कुंतुम तुहिब्बून अल्लाह, अगर तुम अल्लाह ताला से मोहब्बत करते हो तो फत्तबिउनी, मेरी इत्तबा करो, यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा। मेरे मुर्शिद फरमाते हैं कि देखो इत्तबा क्या चीज है। इत्तबा लफ्ज है ना, ये असल में तबिया से निकला है। तबिया क्या कहते हैं? बकरी का जो छोटा बच्चा होता है ना उसको तबिया कहते हैं। और वो क्यों यहां इत्तबा फरमाए? अब वो बच्चा कैसा होता है? बच्चा वो चल रहा होता है, बकरी आगे मां जा रही होती है, वो बच्चा इधर उधर चला जाता है, बकरी उसको मुड़ के देखती है तो कैसे बच्चा कुतकुड़ियां लगाता हुआ छलांगे मारता हुआ पहुंच जाता है। ज्यादा जहां मां चलती है बच्चा पीछे पीछे चलता रहता है। फरमाया बस ऐसा ही है कि इत्तबा इस चीज का नाम है कि जहां मेरे आका सल्लल्लाहु अलैहि वसल्लम जहां जा रहे हैं, आशिक का काम भी है कि आपके पीछे पीछे चलता रहे। सारा जहां खिलाफ हो परवाना चाहिए, सारा जहां खिलाफ हो परवाना चाहिए, पेशे नजर तो मर्जिए जाना चाहिए, फिर इस नजर से जांच कर तू कर ये फैसला, क्या क्या तो करना चाहिए और क्या क्या ना चाहिए। सही है ना जनाब? तो हमारी जिंदगी का हासिल यह है कि हम सुन्नत पर अमल करें। हम खाएंगे भी, हम यहां तक के देखिए, हमारी मां हजरत आयशा रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम घर में दाखिल होते थे तो मुस्कुराते हुए दाखिल होते थे। ये बात मालूम है हम लोगों को, ये बात मालूम है, लेकिन जरा हम अपने गरेबान में झांके, हम में से कितने लोग इस सुन्नत पर अमल करते हैं? अब हम घर में दाखिल होते हैं बिल्कुल ऐसा जैसे फिरौन घुस रहा है घर में, यही हाल है ना हम लोगों का। तो हमारा तो घर में दाखिल होना भी खिलाफ है सुन्नत है। अब रही बात कि लदाब इस सुन्नत पर अमल करेंगे कि नहीं? दोस्तों से तो मिलते हैं मुस्कुराते हुए, क्योंकि मुस्कुरा के मिलना यह भी सदका है। मसूद साहब आगे आ जाइएगा, वालेकुम सलाम। क्योंकि मुस्कुराकर अपने मुसलमान भाई से मुस्कुराकर मिलना यह भी सदका है। तो कितनी अजीब बात है, कितनी अजीब बात है कि हम अपने दोस्तों रिश्तेदारों से, तो हम अपने दोस्तों और रिश्तेदारों से इस तरफ को आ जाए। इतनी अजीब बात है कि हम अपने दोस्तों और रिश्तेदारों से तो मुस्कुराकर मिले, बाहर मिलते ना गपशप लगाते हैं, हंसते भी हैं, लेकिन अजीब बात है जब घर में दाखिल होते हैं तो सुन्नत के खिलाफ। ये कैसा अजीब बात, वहां तो बन जाते बिल्कुल फिरौन जल्लाद के डर मार के मारे, बच्चे भी चारपाई के नीचे घुस जाए और बीवी भी कहीं जाके छुप गए कि जल्लाद आ गया। होना क्या चाहिए? जब घर में दाखिल हो तो मुस्कुराते हुए दाखिल हो, है ना? और जब मुस्कुराता हुआ दाखिल होगा बच्चे भी कहेंगे कि मेरा प्यारा अब्बा आ गया, बीवी भी कहेगी कि मेरा प्यारा सरताज आ गया। देखो कैसे कितना नरम मिजाज का है कि ये मुस्कुरा के मुझसे मिल रहा है। और रही बात बीवियों की पिटाई करना, ये भी तो कितनी अजीब सी बात है। अगर हमारी बहन को, हमारी बेटी को कोई पिटाई करे, बताओ हम क्या करेंगे? मौली साहब को जाकर कहेंगे कि पीर साहब को जाएंगे तावीज दे दो, हमारा जो बहनोई है और हमारा जो दामाद है वो बहुत ही जालिम है, मारता है पिटाई करता है, तावीज मांगेंगे ना? कभी अपने लिए तावीज लिया कि हम भी क्या काम करते हैं? وہ اس عورت رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں اس کی غلطیوں کو معاف کرو. اب بعض کہتے ہیں ارے مولوی صاحب تمہیں نہیں پتا وہ کیسی ہے بڑی ٹیڑے مزاج کی ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم بھی تو یہی فرما رہے ہیں کہ المرأۃ کضلعی, عورت مثل ٹیڑی پسلی کے ہے, ان اقمتہا کسرتہا, اگر تم اس کو سیدھا کرو گے وہ ٹوٹ جائے گی. میں نے شیخ رحمت اللہ علیہ جب حدیث شریف پڑھائی فرمایا دیکھو اپنی پسلی کو ہاتھ لگاؤ, لگاؤ بھائی اپنی پسلی کو ہاتھ, بتاؤ پسلی سیدھی ہے ٹیڑھی ہے؟ سیدھی ہے کسی کی؟ کبھی اس کو سیدھا کروایا کسی نے جا کر کہ بھائی ٹیڑھی پسلی ہے اس ٹیڑھی پسلی سے کیسے گزارا ہوگا؟ تو جس طرح سے ٹیڑھی پسلی ہماری حفاظت کا ذریعہ ہے اسی طرح سے یہ ٹیڑھی عورت بھی ہماری حفاظت کا ذریعہ ہے. اگر اللہ تعالیٰ, اس لیے ایک میاں بیوی بات کر رہے تھے, لڑائی ہو رہی تھی, تو شوہر نے غصے سے بیوی کو کہا, انہوں نے کہا ہے نا تو ٹیڑھی پسلی, اس لیے ہے تو ٹیڑھی اس لیے کہ ٹیڑھی پسلی ہے. تو اس نے کہا ہاں یہ بھی تو بتا ہوں کس کی ٹیڑھی پسلی, تیری تو ٹیڑھی پسلی سے بنی ہوں. تو اس نے کہا جب ایک میں ایک ٹیڑھی پسلی سے اتنی ٹیڑھی ہوں تو بقیہ تیرا ٹیڑھی پسلی تو تیرے پاس ہے, تو کتنا ٹیڑھا ہوگا؟ اس لیے ان کی غلطیوں کو معاف کرنا یہ بھی اللہ تعالیٰ کو پسند ہے. یہ نہ کہہ کہ وہ جو لوگ کہتے ہیں کہ نہیں ہم پٹائی کر کے ان کو سیدھا کر دیں گے, ذرا میں مجھے بتا دیں ایسے دکھا دیں جنہوں نے مار مار کر بیویوں کو سیدھا کر دیا, ایک واقعہ دکھا دیں کہ جی ہم نے تو اس کو سیدھا کر دیا. وہ سیدھا کیا کر دیا؟ وہ بیچاری خاموش بیٹھی ہے, اس کو پتا ہے کہ یہ تو ظالم جلاد ہے, اس کے دل میں رحم کہاں؟ اس لیے بیویوں کی پٹائی کرنا اچھی بات نہیں ہے, بلکہ گھر میں کیسے داخل ہو؟ مسکراتا ہوا داخل ہو, محبت سے معاملہ کریں. اور اب رہی بات اس سنت پر عمل کی, کوشش کریں گے کہ نہیں کریں گے؟ اب ہاں اب ہوگا گھر میں مسکراتے ہوئے داخل ہوگی تو بیوی بھی غور سے دیکھے گی, تو وہ کہے گا کیوں غور سے دیکھ رہے ہو؟ کہے گا آج لگ رہا ہے تمہارا دماغ ٹھیک نہیں ہے. ایسے ہی ہوئے نا, وہ کہے گی لگتا ہے تمہارا دماغ ٹھیک نہیں ہے, پاگل لگ رہے ہو تم. تو اس کو کیا جواب دینا ہے؟ اس کو کہنا ہے کہ پاگل پہلے تھا اب دماغ ٹھیک ہو گیا ہے. جس طرح سے میں خلاف سنت گھر میں داخل ہوتا تھا, اصل میں تو پاگل پہلے تھا, اب میں نے آقا صلی اللہ علیہ وسلم کی سنت پر عمل کرنے کا ارادہ اور عزم کر لیا ہے. تو میرے پیارے دوستو یہی کام کرنا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنتوں پر عمل کرنا ہے. اور اس کا طریقہ کیا ہے کہ اب ہمت نہیں ہوتی, کہتے ہیں ہمارے اندر ہمت نہیں ہوتی, تو اسی کے لیے میرے پیر و مرشد رحمت اللہ علیہ کے اشعار ہیں, میری زندگی کا حاصل میری زیست کا سہارا, میری زندگی کا حاصل میری زیست کا سہارا, تیرے عاشقوں میں جینا تیرے عاشقوں میں مرنا, مجھے کچھ خبر نہیں تھی تیرا درد کیا ہے یا رب, مجھے کچھ خبر نہیں تھی تیرا درد کیا ہے یا رب, تیرے عاشقوں سے سیکھا تیرے سنگ در پہ مرنا, تیرے عاشقوں سے سیکھا تیرے سنگ در پہ مرنا, کسی اہل دل کی صحبت جو ملی کسی کو اختر, کسی اہل دل کی صحبت جو ملی کسی کو اختر, اسے آ گیا ہے جینا اسے آ گیا ہے مرنا, اسے آ گیا ہے جینا اسے آ گیا ہے مرنا. مضمون سمجھ میں آیا جناب؟ کوئی بات سمجھ میں آئی؟ اللہ کرے کہ اللہ تعالیٰ سنت پر عمل کرنے کی توفیق عطا فرمائے, اور اللہ تعالیٰ ہمارے دلوں کو مضبوط فرمائے, اور اپنے کرم سے اپنے عاشقوں کی صحبت نصیب فرمائے, اور ان کی صحبت سے اللہ تعالی ہمارے دلوں میں اپنی محبت کا نور داخل فرما دے, اور رسول اللہ صلی اللہ علیہ وسلم کی ایسی محبت ہو کہ ہم آپ کی سنتوں پر عمل کرنے کی فکر کریں. اب چونکہ نماز کا وقت بھی قریب ہے, اب دعا کر لیتے ہیں. یا اللہ اپنے کرم سے ہمارے اس میں بیٹھنے کو اپنی محبت کا دریا بنا, اور اپنی محبت کے اعمال کی توفیق عطا فرما, اور جن کاموں سے یا اللہ آپ ناراض ہوتے ہیں ان کاموں سے ہمیں بچنے کی توفیق عطا فرما, اور اے اللہ اپنے پیارے محبوب صلی اللہ علیہ وسلم کی ہم سب کو محبت عطا فرما دیجیے, آپ کی سنتوں پر عمل کرنے کی توفیق عطا فرما دیجیے, اور یا اللہ تعالیٰ خلاف سنت سنت جو ہم نے زندگی گزاری ہم سب کی اس سے حفاظت فرما دیجیے. یا اللہ ہمارے ظاہر کو ہمارے باطن کو اپنے پیار کے قابل بنا دیجیے. یا اللہ ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیجیے, اور ہم میں سے جس کو جس گناہ کی عادت ہے اس کو اپنی فرمانبرداری کی عادت سے تبدیل فرما دیجیے. یا اللہ ہم آپ سے درخواست کرتے ہیں کہ ہمارے کاموں کو آسان فرما دیجیے, اور ہماری ضرورت کو پورا فرما دیجیے. ہمارے گھر ہم میں اور ہمارے گھر والوں میں اگر کوئی بیمار ہے, یا اللہ اس کو شفا عاجل کامل اور مستمر عطا فرما دیجیے. اور یا اللہ ہم میں سے جس کی جو ضرورت ہے اس کو پورا فرما دیجیے. ہم سب کو رزق حلال عافیت کے ساتھ فراوانی کے ساتھ اور آسانی کے ساتھ عطا فرما. اور یا اللہ ہمیں قناعت کی دولت عطا فرما کہ جو آپ عطا فرمائیں ہم اس پر راضی رہیں. یا اللہ اپنے کرم کے صدقے میں ہم میں سے جو بھی اولاد ہیں ان کو نیک اور صالح اولاد عطا فرما, اور ہم سب کو ہماری اولادوں کو نیک اور صالح اور فرما بردار بنا. جو اپنی بہنوں اور بیٹیوں کے رشتوں کے لیے پریشان ہیں یا اللہ ان کو اچھے رشتے عطا فرما, اور یا اللہ تعالیٰ جو لڑکے شادی کے قائل کرنا چاہتے ہیں ان کو نیک صالح بیوی عطا فرما, اور یا اللہ جو شوہر اپنی بیویوں پر ظلم کر رہے ہیں ان کو ظلم سے باز فرما, اور جو بیویاں اور اولادیں شوہروں کے نافرمان اور باپوں کی نافرمان بنی ہیں ان سب کو فرما بردار بنا. ہم سب کو اپنے بڑوں کا ادب عطا فرما, اور یا اللہ ہمیں اب چھوٹوں پر شفیق اور مہربان عطا فرما, ہمارے دلوں میں نرمی عطا فرما, اچھے اخلاق عطا فرما, اخلاق نبوت صلی اللہ علیہ وسلم سے ہمارے دلوں کو منور فرما دیجیے. اور یا اللہ اپنے کرم سے ہم میں سے جس کی جو بھی حاجت ہے یا اللہ اس کو پورا فرما دیجیے, اور یا اللہ ہماری جو ضرورت ہے اس کو, جو بھائی کسی مشکل میں مبتلا ہے اس کو اللہ ہر مشکل سے بچا لیجیے, اپنا فضل فرما دیجیے. اور مجھے اللہ تعالیٰ نماز کی بھی توفیق عطا فرما کہ ہم جماعت سے مسجد میں نماز پڑھیں, اور تمام سنتوں پر عمل کی توفیق عطا فرما دیجیے. ربنا تقبل منا انک انت السمیع العلیم. اور یا اللہ تعالیٰ یہ جو یہاں پر بیان کا انتظام ہوا, یا اللہ اس کو شرف قبولیت عطا فرما, برکت کا ذریعہ فرما, کہنے والے کے لیے, سننے والے کے لیے بھی, اور انتظام کرنے والوں کے لیے بھی اس کو برکت کا ذریعہ بنا دیجیے. یہاں کے کام کرنے والوں کے کام میں برکت فرما, اور یا اللہ تعالیٰ اس کو یا اللہ تعالیٰ تمام شرور سے, فتن سے, حاسدین کے حسد سے یا اللہ حفاظت فرما دیجیے. ربنا تقبل منا انک انت السمیع العلیم. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین. صلی اللہ علی النبی الکریم, صلی اللہ علی النبی الکریم, صلی اللہ علی النبی الکریم, برحمتک یا ارحم الراحمین. السلام علیکم ورحمۃ